ناظرین السلام علیکم، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے. آج کا یہ پروگرام بھی گزشتہ پروگرام کی طرح آپ کے سوالات پر مبنی ہے. وہ سوالات جو آپ ہمیں فیس بک کے ذریعے سے اور ای میل کے ذریعے سے بھیجتے ہیں وہ ہم جاوید صاحب کے سامنے رکھیں گے. السلام علیکم جاوید صاحب.
وعلیکم السلام.
جاوید صاحب، یہ ایک آیت ہے کہ اپنے آپ کو ہلاکت میں نہ ڈالو. اگر اس آیت کو ہم ایک اصول مان لیں تو پھر سگریٹ نوشی یا تمباکو نوشی کی ممانعت کیوں نہیں ہے؟ سرے سے وہ حرام کیوں نہیں ہے؟ کیونکہ وہ بھی تو ہلاکت میں ڈالنے والا ہی کام ہے.
دیکھیے، بات یہ کہ ایک تو اس آیت کا اپنا محل ہے، یعنی یہ اس پہلو سے کوئی اصول نہیں بیان کر رہی، لیکن اس سے قطع نظر جو سوال آپ نے کیا ہے تو اس میں کیا شبہ ہے کہ آدمی کو اپنے آپ کو ہلاکت میں نہیں ڈالنا چاہیے. دیکھیے، جان اللہ کی نعمت ہے، اس نے اس دنیا میں ہمیں بھیجا ہے تو ہمیں اس کی حفاظت کرنی ہے. جانتے بوجھتے آپ اپنی جان کو نقصان پہنچا رہے ہیں تو آپ اللہ تعالیٰ کے مقابل میں کھڑے ہونے کی کوشش کر رہے ہیں، ایسا ہم کو نہیں کرنا چاہیے. اچھا، اب رہی سگریٹ نوشی کا معاملہ، تو سگریٹ نوشی کا ایک پہلو تو یہ ہے کہ وہ آپ کے لیے نقصان دہ ہے، تو اسی بنیاد پر کسی آدمی کو کہنا چاہیے کہ تمہارے لیے نقصان دہ ہے. شریعت کا موضوع اصل میں جسمانی لحاظ سے نقصان دہ چیزیں نہیں ہوتی، شریعت کا موضوع اخلاقی لحاظ سے نقصان دہ چیزیں ہوتی ہیں.
صحیح ہے
یہ بات کہ کسی چیز میں کوئی مضرت رساں پہلو ہے آپ کے لیے، وہ طبی نقصان کا باعث بن سکتی ہے، جسمانی نقصان کا باعث بن سکتی ہے. اس کا تعلق عقل سے ہے، علم سے ہے.
چنانچہ
اس وقت دنیا بھر میں لوگ کسی مذہبی حکم کی بنیاد پر سگریٹ سے نہیں روک رہے. آپ جانتے ہیں کہ عام طور پر دنیا میں سگریٹ نوشی کو پسند اب نہیں کیا جاتا. مجھے یاد ہے کہ پہلے جہازوں میں چند نشستیں ہوتی تھیں جو نہ پینے والوں کے لیے
نان سموکنگ ہوتی تھی. صحیح ہے،
ورنہ زیادہ تر لوگوں کے لیے اہتمام بھی یہ ہوتا تھا. گاڑیوں میں بھی آپ نے دیکھا کہ ایشٹرے لگی ہوئی ہوتی،
بلکہ پہلے جو ہے وہ ٹی وی پہ کمرشلز بھی آتے تھے سگریٹ کے، اب تو نہیں آتے. اب
تو آہستہ آہستہ جب انسان کو معلوم ہوا. لیکن اس کا ایک دوسرا پہلو ہے. ایک چیز تو یہ کہ ایک چیز میرے لیے نقصان دہ ہے، اس میں ظاہر ہے میں نصیحت کروں گا کسی آدمی کو. ایک چیز دوسروں کے لیے نقصان دہ ہے، یعنی میں اگر سگریٹ پیتا ہوں تو اس سے آپ کو آزار پہنچے گا.
صحیح،
اس کے حرام ہونے میں کوئی شبہ نہیں ہے، یہ ایک اخلاقی پہلو ہے.
ٹھیک ہے،
یعنی اب اصل میں جسمانی مسئلہ نہیں رہا، میں دوسروں کے لیے باعث آزار بن رہا ہوں، اور یہ چیز اخلاقی لحاظ سے ٹھیک نہیں ہے. چنانچہ ہر مسلمان کو جب یہ معلوم ہو جائے کہ میرا کوئی عمل کسی دوسرے کے لیے نقصان دہ ہو رہا ہے. آپ یہ جانتے ہیں کہ ہمیں ہدایت کی گئی ہے کہ آپ اگر کانٹا بھی راستے میں دیکھتے ہیں تو اٹھا دیں. آپ تو وہاں سے بچ کے نکل گئے ہیں، ممکن ہے کسی اور کے دامن کو کانٹا الجھا لے، کسی اور کے پاؤں میں چپ جائے، تو آپ اس کو ہٹا دیجئے. کسی کو اذیت دینا، کسی کو نقصان پہنچانا، آپ جانتے ہیں کہ اس کے لیے اس سے دوسرے کو نقصان پہنچ سکتا ہے اور پھر آپ اس میں احتیاط نہ کریں، تو اس میں اخلاقی کباہت ہے. تو اس وجہ سے اس بنیاد پر اب اس کو روکنا چاہیے.
ٹھیک ہے جاوید صاحب، یہ کوشچن ہے کہ نبی صلی اللہ علیہ وسلم کے اس دنیا میں آنے سے پہلے اور اعلان نبوت سے پہلے وہ شراب جو ہے وہ عرب میں بڑی عام تھی، رائج تھی شراب، لوگ شراب پیتے تھے. اسلام نے آ کر اس پر بین کر دیا، اس کو حرام قرار دے دیا. اس کو حرام کرنے کا تاریخی واقعہ کوئی ہے کہ اس وجہ سے حرام کیا گیا، یا کیا تھا، کیوں حرام کیا گیا اس کو؟
دیکھیے، ہر وہ چیز جو خبائث میں سے ہے، قرآن مجید نے ایک اصول بیان کیا ہے کھانے پینے کے بارے میں. میں اس سے بھی پیچھے جا کے آپ سے عرض کروں کہ یہ پورا دین جس پر ہم گفتگو کرتے ہیں، اس کا ہدف کیا ہے، مقصد کیا ہے؟ قرآن مجید کہتا ہے تزکیہ، پیوریفیکیشن،
ٹھیک ہے،
پاکیزگی. تو اس میں بدن کی پاکیزگی کے آداب بتائے گئے ہیں، اس میں کھانے پینے کے بارے میں یہ بتایا گیا ہے کہ پاکیزہ چیزیں کھانی چاہیے، اس میں اخلاق کی پاکیزگی کے احکام دیے گئے ہیں. یہی پورا دین ہے.
ٹھیک ہے،
اگر آپ دین کے پورے کانٹینٹ کا جائزہ لیں تو یہ تین ہی چیزیں ہیں جو اس میں بنیادی حیثیت رکھتی ہیں. چنانچہ رسالت مآب صلی اللہ علیہ وسلم کے آنے سے پہلے بھی، حتیٰ کہ تورات و انجیل میں بھی یہی اصول بیان کیا گیا ہے کہ طیبات حلال ہیں، تمام خبائث ممنوع ہے. تو یوں نہیں ہے کہ شراب کبھی جائز تھی، یہ ہمیشہ سے ایک ناپاک چیز سمجھی جاتی تھی. اس کو کبھی بھی
تمام
طیبات میں شمار نہیں کیا گیا.
ہر
وہ چیز جو نشہ پیدا کرتی ہے، خواہ وہ شراب ہو یا کوئی اور چیز ہو، وہ پاکیزہ نہیں ہو سکتی. اور اللہ تعالیٰ اصرار کر رہے ہیں کہ میں نے طیبات کو حلال کیا ہے، یعنی خبائث جتنے ہیں ان سے انسان کو بچنا چاہیے. آپ کسی معاشرے میں اصلاح کی ابتدا کرتے ہیں، وہاں لوگ کسی چیز میں عادتاً مبتلا ہیں، شراب پیتے ہیں یا اور کوئی اس طرح کام کرتے ہیں، تو اصلاح کے لیے کیا کرنا چاہیے؟ اس کا بڑا اچھا طریقہ یہ ہے کہ آپ پہلے اصول بیان کریں. تو آپ یہ دیکھیں قرآن تو پہلے دن سے یہ اصول بیان کر رہا ہے کہ طیبات حلال ہیں, طیبات حلال ہیں. بہت سے لوگ قرآن مجید کی اس اصولی بات ہی سے متنبع ہو گئے,
ٹھیک ہے,
بہت سے لوگ نہیں ہوئے. جب نہیں ہوئے تو پھر پہلے مرحلے میں ان کو یہ بتایا گیا کہ جب تم اس طرح کی کوئی خبیث چیز استعمال کر لیتے ہو تو کم سے کم نماز کے موقع پر احتیاط کرو, ایسا نہ ہو کہ تم اللہ کی بارگاہ میں کھڑے ہو اور منہ سے کوئی اور الفاظ نکل رہے ہیں. قرآن پڑھنے کے لیے کھڑے ہو اور قصیدہ پڑھ دو اور غزل پڑھ دو تو اس وجہ سے اشتے اجتناب کرو. یہ گویا اصلاح کا دوسرا قدم ہے.
رائٹ.
اس کے بعد لوگوں نے پوچھا ہے, یعنی قرآن مجید نے اپنے طور پر کوئی بات ہی نہیں کی, اصولی بات کر دی, اور اصولی بات کر کے یہ چاہا کہ لوگ خود سمجھیں اس بات کو.
صحیح ہے.
لوگوں نے پوچھا, جوئے کے بارے میں پوچھا, شراب کے بارے میں پوچھا, تو پھر آخری بات اللہ تعالیٰ نے کہہ دی جب لوگوں نے سوال کیا. وہ دیکھیے آیت شروع ہی ایسے ہوتی ہے, یہ سلون کا الخمر والمیسر, یہ لوگ آپ سے شراب کے بارے میں, جوئے کے بارے میں سوال کرتے ہیں. اس میں پھر یہ جواب دیا گیا کہ یہ خمر اور میسر رجس من عمل الشیطان, یہ تو اصل میں گندا شیطانی کام ہے. گویا یوں سمجھیے کہ جو وہ بات کہی جا رہی تھی کہ طیبات حلال ہیں اور خبائث حرام ہیں, اسی کی تاکید کر دی گئی ہے. تو لوگ اصل میں اس کو ایک بالکل غلط زاویے سے پیش کرتے ہیں کہ کبھی شراب حلال تھی پھر اس کے بعد قرآن مجید نے اس کو حرام کر دیا. یوں نہیں ہے, یہ ہمیشہ سے ممنوعات میں سے تھی, اللہ نے اس کو کبھی پسند نہیں کیا. یہ کیسے ہو سکتا ہے کہ جس چیز کو اللہ تعالیٰ کہتے ہیں رجس من عمل الشیطان وہ کبھی جائز بھی رہا ہو؟
صحیح.
ہاں البتہ اصلاح تدریج کو موضوع نہیں بنایا,
لیکن تدریجن اس کو.
اور میرا تو کہنا یہ ہے کہ شاید یہ سوال نہ کیا جاتا تو موضوع بنایا بھی نہ جاتا, اس لیے کہ جب اصول بیان کر دیا گیا کہ طیبات حلال اور خبائث حرام ہیں تو یہی توقع کی جانی چاہیے کہ لوگ خود سمجھیں گے اس بات کو. دیکھیے آج بھی ہے, یعنی کیا قرآن مجید میں لکھا ہوا ہے کہ جو نئے نئے نشے ہم نے ایجاد کر لیے ہیں یہ ممنوع ہے؟
نہیں, نہیں.
تو اگر ذکر ہے
ظاہر نہیں لکھا,
ظاہر شرابی کا ذکر ہے.
جہاں.
لیکن جب ہمیں یہ اصول معلوم ہو گیا کہ اللہ تعالیٰ کو یہ پسند نہیں ہے کہ انسان نشہ کرے, اللہ تعالیٰ اس بات کو رجس من عمل الشیطان کہتے ہیں, گندا شیطانی کام کہتے ہیں, تو ہم ان چیزوں کو بھی اس میں شامل کرتے ہیں اور لوگوں کو روکنے کی کوشش کرتے ہیں. آپ دیکھ سکتے ہیں کہ بہت سے لوگ یہاں بھی استدلال کرنے کے لیے بیٹھ جائیں, یہ کہیں نہیں قرآن مجید میں صرف انگور کی شراب کا ذکر ہے.
ہاں بالکل صحیح.
اصل میں اللہ تعالیٰ کا طریقہ یہ ہے کہ وہ ایک اصول بتاتے ہیں کہ میرا دین پاکیزگی چاہتا ہے, میں پاکیزہ لوگوں کا انتخاب کر رہا ہوں, لہذا کھانے پینے میں بھی پاکیزگی کا خیال رکھو.
ٹھیک ہے. اچھا آپ جب جاوید صاحب جب فرما رہے ہیں کہ نشہ جو اصول بیان کر دیا کہ نشہ جو ہے وہ ممنوع کر دیا گیا ہے, تو نشہ سے مراد وہ نشہ ہوگا نا جو جس سے آپ کا ذہن معاوف ہو جاتا ہے. ادروائز تو تمباکو کھانے والا شخص بھی کہتا ہے کہ بھائی مجھے پان کا نشہ ہے, سگریٹ پینے والا بھی کہتا ہے کہ میں سگریٹ کے بغیر میں نہیں کام کر سکتا, تو نشہ تو وہ بھی ہے لیکن اس سے ذہن معاوف نہیں ہو رہا, یہی ڈیفرنسیشن ہے.
جی ہاں, دیکھیے دو طرح کی چیزیں ہیں نا, ایک وہ ہے کہ جن سے ذہن یا عقل معاوف ہو جاتی ہے,
ٹھیک ہے,
اور ایک وہ چیزیں کہ جو تسکین کا باعث بنتی ہیں, ان سے ذہن معاوف نہیں ہوتا یا عقل معطل نہیں ہوتی.
ٹھیک.
تو یہ چیزیں جو ہیں یہ کسی حد تک لوگ استعمال کر سکتے ہیں, یعنی جو تسکین دینے کا ذریعہ بنتی ہیں, چائے پی لیا آپ نے, کافی پی لیا آپ نے, ان میں اس طریقے سے نشہ نہیں ہوتا.
ٹھیک.
ویسے تو لوگ کہتے ہیں کہ بھائی اگر آپ لاہور کی لسی بھی پی لیں تو ہو سکتا ہے کہ اس سے بھی آپ کو نشہ ہو جائے. تو اصل چیز یہ ہے کہ انسان کو ایک بہت بڑی نعمت دی گئی ہے, اس کی عقل ہے.
صحیح.
تو ہر حال میں انسان کو زندہ اور بیدار رہنا چاہیے, یعنی اس کو کبھی بھی اپنے آپ کو کسی نشے کے حوالے نہیں کر دینا چاہیے. آپ جانتے ہیں کہ جب وہ نشے کے حوالے کر دیتا ہے تو اس کی کیا حالت ہو جاتی ہے, اسے اپنا ہوش نہیں ہوتا, اسے اپنے گرد و پیش کا ہوش نہیں ہوتا, اسے اپنے پردے
لیکن,
کا ہوش
لیکن
ہوش
یہ سنا ہے کہ نشے میں جب ہوتا ہے انسان تو سچ بولنے لگتا ہے, ویسے عقل میں ہوتا ہے تو جھوٹ بولتا ہے. یہ بات بھی تو ہے نا.
دیکھیے بات یہ ہے کہ رہنا پھر بھی عقل ہی میں چاہیے. سچ اور جھوٹ کے بارے میں نصیحت کرنے کے اور بہت سے مواقع ہیں. یعنی کسی آدمی کو سچ بلوانے کے لیے آپ اس صورتحال سے دو چار تو نہیں کر سکتے. تو قرآن مجید نے مثال کے طور پر بول و براز کے بارے میں بھی یہ تو نہیں کہا کہیں کہ یہ حرام ہے,
طیبات کے بارے میں کہہ دیا. صحیح ہے.
تو ایک بنیادی اصول بیان کیا گیا ہے, اس اصول کا اطلاق نبی صلی اللہ علیہ وسلم کے زمانے میں جن چیزوں پر ہو سکتا تھا ہو گیا, جن چیزوں پر نبی صلی اللہ علیہ وسلم کے زمانے میں اطلاق کی نوبت نہیں آئی, یعنی آپ ایک خاص علاقے میں رہتے تھے, وہ آج بھی ہم کریں گے. نئی نئی چیزیں ایسی پیدا ہو جاتی ہیں کہ جن کے بارے میں عقل کہتی ہے, علم کہتا ہے کہ یہ طیبات نہیں ہیں, اس وجہ سے ان سے آدمی کو اجتناب کرنا چاہیے. وہ بنیادی بات لوگوں کو بتانی چاہیے کہ اللہ تعالیٰ جنت کے لیے جن لوگوں کا انتخاب کر رہا ہے وہ پاکیزگی کی بنیاد پر کر رہا ہے, اس کے دین کی ساری تعلیمات کا حاصل پاکیزگی ہے, اور یہ پاکیزگی مجھے بدن میں بھی حاصل کرنی ہے. یعنی آپ یہ نہیں کر سکتے جس طرح کہ ہمارے ہاں ہوتا ہے, ایک سادھو ہے نہایا ہی نہیں, بندے بیٹھے ہوئے ہیں, یہ بھی دین کے خلاف ہوگا کیونکہ دین پاکیزگی چاہتا ہے. آپ دیکھیے کہ عورتوں سے مقاربت کے بعد بھی نہانا لازم کر دیا گیا, آپ کی وضو کر کے خدا کی بارگاہ میں آپ جاتے ہیں. یہ ساری چیزیں بتا رہی ہیں کہ اللہ کو پاکیزگی بدن میں بھی کتنی پسند ہے. کھانے پینے کا بھی یہی معاملہ ہے, درندے ممنوع قرار دیے گئے ہیں
ٹھیک,
اس لیے کہ یہ کھانے کے لیے مناسب نہیں ہے. یعنی انسان کی طبیعت کو چونکہ حیوانی وجود کے اندر ایک اور شخصیت رکھ کے انسان بنایا گیا ہے تو اسے بہیمیت سے یا اس کے اندر جانوروں کے خصائص کہیں نشو و نما نہ پانے لگ جائے, درندوں کے خصائص نشو و نما نہ پانے لگ جائے تو اس کو روکا گیا
ٹھیک.
تو یہ چیزیں ہیں کہ جن کا لحاظ کر کے آدمی کو ان چیزوں کو دیکھنا چاہیے, بجائے اس کے کہ وہ یہ دیکھنا شروع کر دے کہ کس چیز کے بارے میں کیا کہا گیا ہے. اللہ تعالیٰ پوری کی پوری حرمتوں و علتوں کی فہرست نہیں وہاں بیان کر رہے ہیں, دو باتیں کر رہے ہیں, ایک اصول بیان کر رہے ہیں اور دوسرے ان چیزوں کے بارے میں گفتگو کر رہے ہیں جن میں بہت زیادہ اشتباہ پیدا ہو گیا تھا. وہ چار چیزیں ہیں اور ان کو قرآن مجید نے تین مقامات پر بیان کر دیا گیا. وہ چیزیں کیوں زیر بحث آ گئیں؟ اس لیے کہ عام طور پر ان کو کھانے کی چیزیں سمجھا جا سکتا ہے,
اس وجہ سے زیر بحث آئی. ٹھیک ہے جاوید صاحب, یہ ایک کوشچن ہے, اس میں دو تین حوالے دیے گئے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی مختلف روایات ہیں کہ بھائی کوئی شخص بھی اگر اپنا نام بدل دیتا ہے, اپنی نسبت بدل دیتا ہے تو وہ کفر کا مرتکب ہو جاتا ہے, یا نسبت بدل دینا بالکل پسندیدہ عمل نہیں ہے, یا اس طرح کی کچھ مفہوم ہیں. تو اب وہ یہ کہتے ہیں کہ جب کسی خاتون کی شادی ہو جاتی ہے تو اس کا نام بدل دیا جاتا ہے, اس کے والد کی جگہ اس کے شوہر کا نام لگا دیا جاتا ہے, یہ صریحاً اسلام کے اصولوں کے منافی ہے, یہ بات کس طرح سے لی جائے گی؟
یہ جو آپ نے بیان کیا ہے روایت میں یہ بات کہی نہیں گئی. جس چیز کی تلقین مختلف جگہوں پر کی گئی ہے وہ یہ ہے کہ آدمی کو اپنی شخصیت کے بارے میں دوسروں کو دھوکہ نہیں دینا چاہیے. یعنی آپ ایک قبیلے کے ہیں, آپ لوگوں کو یہ بتائیں کہ میں کسی دوسرے قبیلے کا ہوں
ٹھیک ہے,
آپ کے نام کی نسبت بتا رہی ہے کہ آپ کہاں کے رہنے والے ہیں, آپ کسی دوسرے علاقے سے اس کی نسبت کر دیں, یہ چیزیں ہیں جو اخلاقی لحاظ سے معیوب سمجھی جائیں گی, اس کا اس سے کوئی تعلق نہیں ہے. لوگ اپنے نام تبدیل بھی کرتے ہیں, خود رسالت میں آپ صلی اللہ علیہ وسلم نے جن لوگوں کے ناموں میں کوئی قباحت محسوس کی تو انہیں کہا کہ تبدیل کر لو. مثلا عربوں میں بعض لوگوں کے نام بتوں کے نام پر تھے, عبد العزا, عبد اللات, یہ بت تھے
تو اپنے نام تبدیل کیے نا. اپنے والد کا نام تو وہی تھا, وہ یہ عورت جب شادی کرتی ہے تو وہ اپنے والد کا نام ہٹا کر اپنے ہسبینڈ
والد کا نام تبدیل نہیں کرتی, وہ اپنے نام یا اپنی شناخت کے ساتھ شوہر کے حوالے سے ایک نیا نام لگا لیتی. یعنی وہ یہ نہیں کہتی کہ اب میرے والد کوئی اور ہو گئے ہیں, وہ یہ کہتی ہے کہ میں بیاہی گئی ہوں اور اب میرے شوہر یہ ہیں. اس میں در حقیقت کوئی حرج نہیں ہے, اگرچہ یہ کوئی بہت اچھی روایت نہیں ہے, ایسا نہ کیا جائے تو بہت اچھی بات ہے. یعنی مسلمانوں کے ہاں تو یہ چیز مغربی اقوام کی اتباع میں آئی ہے, ہمارا یہ طریقہ نہیں تھا. ہمارے ہاں عام طور پہ نام نہیں تبدیل کیا جاتا تھا,
عرب میں بھی نہیں ہوتا,
عرب میں بھی نہیں تھا, نہیں یہاں پر بھی نہیں تھا, یعنی ہندوستان میں بھی پہلے نہیں تھا.
اچھا,
یہ بہت بعد میں یہ چیز آئی ہے, لیکن اس کو آپ دینی لحاظ سے غلط نہیں کہہ سکتے. زیادہ سے یہ کہہ سکتے ہیں کہ اس کی ضرورت کیوں ہے, کیوں نام تبدیل کیا جائے, کوئی وجہ نہیں ہے اس کی. خواتین بھی اگر یہ سمجھتی ہیں کہ ان کی کوئی ضرورت ہے تو وہ تبدیل کریں, ورنہ کیوں تبدیل کرتی ہیں؟ آپ جانتے ہیں کہ اس میں بڑا مسئلہ پیدا ہو جاتا ہے, شناختی کارڈ بنے ہوتے ہیں, اب وہ تبدیل ہوں گے.
ہاں, شناختی کارڈ تبدیل ہوتے ہیں, پاسپورٹ تبدیل ہوتا ہے, یہ سارے
ایک اچھا خاصا مسئلہ خواتین کو درپیش ہو جاتا ہے.
بالکل صحیح ہے,
یہ روایت کی اصلاح کر دی جائے بہت اچھی بات ہے, لیکن یہ نہیں آپ کہہ سکتے کہ کوئی دینی لحاظ سے غلط کام کیا گیا.
جاوید صاحب, یہ آپ نے جو فرمایا نام کے حوالے سے, اس میں اب ایک اوپینین یہ ہے, لوگوں کا ایک خیال ہے کہ قیامت کے دن جب لوگوں کو کال کیا جائے گا, بلایا جائے گا, تو وہ والدہ کے نام سے بلایا جائے گا, اور اس کی مثال کے طور پر وہ سیدنا مسیح علیہ السلام کی اگزامپل دیتے ہیں, اس میں بار بار کہا جاتا ہے مسیح ابن مریم. تو یہ بات کہاں تک درست ہے کہ قیامت کے دن اللہ تعالیٰ جب لوگوں کو بلائے گا تو والد کے نام سے بلایا جائے گا یا والدہ کے نام سے بلایا جائے گا؟
لوگ اصل میں بہت سے قصے کہانیاں سناتے رہتے ہیں. دیکھیے, قیامت کے بارے میں وہی بات کہنی چاہیے جو قرآن مجید میں بیان ہوئی ہے یا رسالت میں آپ صلی اللہ علیہ وسلم نے کسی صحیح روایت میں اس کو بیان فرمایا ہے. صحیح روایت کا مطلب یہ ہے کہ ہمارے علماء نے تحقیق کر کے یہ جان لیا کہ یہ قابل اعتماد ذرائع سے ہم کو پہنچی ہے. تو اس طرح کی روایات بہت ہیں جو لوگ بیان کرتے رہتے ہیں, لیکن یہ اس طرح کے تحقیق کے معیار پر پوری نہیں اترتی. تو اس وجہ سے بہتر یہ ہے کہ قیامت کے بارے میں انہی چیزوں پر انحصار کیا جائے جو مستند ذرائع سے ہم تک پہنچی ہیں, اور ایسی باتوں کو اللہ تعالیٰ کے حوالے کر دیا جائے. وہ جب قیامت کے دن بلانے کا فیصلہ کریں گے تو بلا لیں گے, اور جو چیز مناسب سمجھیں گے وہ اختیار کر لیں گے. तो आम तौर पर हमारे यहाँ होता यह है कि इस तरह के किस्से, इस तरह की कहानियों से लोग बहुत से मतालिब पैदा कर लेते हैं। आप देखिए, अल्लाह की किताब को आप पढ़िए, सही रवायात को आप देखिए, उसमें इस तरह की चीजें आमतौर पर बयान नहीं।
ठीक, ये सवाल है जावेद साहब के हजरत खिजर अलैहिस्सलाम के बारे में। ये दो ओपिनियन मौजूद हैं। एक ओपिनियन ये है कि वो तकवीनी उमूर पर फाइज थे और वो फरिश्ते थे, इंसानों में से नहीं थे, और दूसरा ओपिनियन ये है कि वो इंसान थे। आपका क्या ख्याल है?
मैंने तो अपनी तफसीर में पहली बात ही को तरजीह दी है, वो अल्लाह के फरिश्तों में से एक फरिश्ते थे। गोया अल्लाह ताला ने सैयदना मूसा अलैहिस्सलाम की तरबियत के लिए फरिश्ते जिस तरीके से काम कर रहे हैं उससे पर्दा उठा के दिखाया, यानी इस दुनिया में अल्लाह का नज़म चल रहा है, एक हम कुछ कर रहे हैं, दूसरे अल्लाह के फरिश्ते कुछ काम अंजाम दे रहे हैं, वो हमें नज़र नहीं आते। उनकी मुलाकात करा दी गई और एक फरिश्ते ने जिस तरीके से अल्लाह के अहकाम की तनफीज हो रही है उसकी कुछ झलकियाँ उनको दिखा दी, ताकि उनको ये मालूम हो कि उन्हें सब्र के साथ अपनी जिम्मेदारियाँ पूरी करनी चाहिए, अल्लाह की हिकमत को अपने पेश नज़र रखना चाहिए, और लोगों को भी यही तालीम देनी चाहिए कि हर इकदाम के पीछे, हर फैसले के पीछे अल्लाह की कोई गैर मामूली हिकमत होती है। यानी अल्लाह ताला के यहाँ से जो फैसले सादिर होते हैं वो अलर्टअप नहीं होते, अल्लाह ताला अपनी हिकमतों के पेश नज़र वो फैसले करते हैं, और ऐसा भी नहीं है कि वो दुनिया को बना के गैर मुतल्लक होकर बैठ गए। आप जानते हैं कि फलसफे में ये बहस होती है कि क्या अल्लाह ताला इल्लतुल इलल तो हैं, लेकिन बस एक मरतबा दुनिया को तहरीक दे के अपनी जगह पर जाके बैठ गए हैं, अब दुनिया कवानीन के तहत चल रही है। तो कुरान मजीद ने इसकी नफी की कि ये बिल्कुल दुरुस्त है कि दुनिया कवानीन के मुताबिक चल रही है, आम हालात में ऐसे ही है, लेकिन इस कायनात का परवरदिगार उससे गैर मुतल्लक नहीं है, वो एक एक बंदे पर निगाह रखी हुई है। वहां देखिए बहुत इनफरादी मामलात हैं जो जेरे बहस आए हैं, यानी एक नौजवान है जो वालदैन के लिए मसला बन सकता है
जी,
उसका मामला तेरे बहस आ गया है। एक शख्स है, मालूम नहीं कौन है, उसका खजाना है, उसकी हिफाजत के लिए अल्लाह ताला ने मुदाखलत फरमाई है। एक कश्ती चलाने वाला मल्ला है, उसके मामले को देखा है। तो ये तीनों मिसालें देकर बताया, यानी अगर कोई अकवाम के मामलात होते, बादशाहों के मामलात होते, तो आप ये कहते हैं कि अल्लाह ताला बड़े बड़े मामलात से मुतल्लक होते हैं। ये तीनों मिसालें ये बता रही हैं कि छोटे से छोटे मामले में वो निगरान है, उनके फरिश्ते मामलात को देख रहे हैं। उन्होंने जब इंसान को बनाया है तो एक एक इंसान के साथ उनका एक जिंदा ताल्लुक है। ये बात है जो उस वाक्य में समझाने के लिए ये सारी चीजें की गई हैं। तो इससे बिल्कुल यही वाज़े तौर पर मालूम होता है कि अल्लाह के एक फरिश्ते हैं जिनसे मुलाकात करा दी गई। ताहम कुछ दूसरे अहले इल्म का नुक्ता नजर यह है कि वो अल्लाह के फरिश्ते नहीं, इंसान ही थे, लेकिन वो भी इस पर इसरार करते हैं कि फिर वो अल्लाह के नबी थे।
ठीक है, लेकिन ये उसमें आर्गुमेंट वो ये देते हैं कि कुरान मजीद ने इनके लिए अब्द का लफ्ज इस्तेमाल किया है, और अब्द का लफ्ज वो ये कह रहे हैं कि फरिश्तों के लिए इस्तेमाल नहीं हुआ कुरान मजीद में।
कुरान मजीद में फरिश्तों को इबादुर रहमान कहा गया, अल्लाह के बंदे इबादुल्लाह कहा गया है, यानी सारे अल्लाह के बंदे हैं। मैं भी अल्लाह का बंदा हूँ, जिन्नात भी अल्लाह के बंदे हैं, फरिश्ते भी अल्लाह के बंदे हैं, बंदगी में हम मुश्तरक हैं। यानी मेरी खिलकत अगर मिट्टी से हुई है और जिन्नात की आग से हुई है और फरिश्ते किसी और उनसर से बने हैं, तो उससे ये फर्क तो वाकई हुआ कि हमारे अलग अलग नाम हो गए, मखलूक के लिहाज से हम अलग अलग हो गए, लेकिन अब्द होने के लिहाज से सब मुश्तरक है। तो इस वजह से अब्द का लफ्ज फरिश्तों के लिए इस्तेमाल हुआ है कुरान में।
जावेद साहब, ये एक क्वेश्चन है कि ये जो टूटे हुए बर्तन होते हैं इसमें आमतौर पर खाने पीने से मना किया जाता है, इसकी कोई दीनी हैसियत है? टूटा हुआ बर्तन हो तो उसमें नहीं खाना पीना चाहिए?
नहीं, देखिए इसकी दीनी कोई हैसियत नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम एक बुजुर्ग की हैसियत से आप बाज़ औक़ात किसी मुजर चीज़ से भी रोक देते थे, बाज़ औक़ात अपना कोई तजर्बा बयान कर देते थे। इसी तरह से आपके यहाँ जो रवायात मौजूद थी, अरब की रवायात, वो आप तक भी पहुंची थी, उनके बारे में लोगों को मुतब्बे कर देते थे। तो ये भी साफ नजर आता है कि इसी नौयत की चीज़ है। मैं इसकी एक मिसाल दे देता हूँ
जी।
आप ये देखिए कि मुस्नद अहमद बिन हम्बल को आप पढ़िए, तो जगह जगह ये रवायत अगर एक तरफ से आप पढ़ना शुरू करें तो आना शुरू हो जाएगी कि आप रात के वक्त दिया बुझा के रखें। अब जाहिर है कि पहले मरहले में एक आदमी ये ख्याल कर सकता है ये शायद कोई दीनी हुक्म है, लेकिन जैसे ही आप रवायत का तत्व्वो करते हैं तो आखिर में आपको मालूम होता है कि दरहकीकत उस जमाने में जब दिए जलाए जाते थे तो इसका अंदेशा होता था कि कहीं कोई चूहा फतीला ले और आग न लगा दे। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने बिल्कुल यही वजाहत करके ये बताया कि ऐसा हो सकता है, इस वजह से रात के वक्त दिया बुझा के सोया करो। ये भी इसी नौयत की हिदायत है, चूंकि आप टूटा हुआ बर्तन है तो ये मुमकिन है कि उसके अंदर कोई दर्ज हो या इस तरह की कोई चीज़ हो और वहाँ कोई गंदगी हो या गलाजत हो या कोई चीज़ मुजर सेहत हो, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने उससे रोका, इसका दीन से कोई ताल्लुक नहीं।
ठीक है, ये फरमाइएगा कि ये जो कुन फयकून है इसके बारे में जरा वजाहत कीजिएगा, इसका असल मफहूम क्या है कुन फयकून का?
इसमें ये बताना मकसूद है कि अल्लाह ताला को जब वो तख्लीक करते हैं तो इसकी जरूरत नहीं पेश आती कि वो उसके लिए कोई बाकायदा मजदूरों का अहतमाम करें, कोई मिस्त्री बनाएं, कोई इंजीनियर बनाएं। नहीं, वो ये कहते हैं कि फलां चीज़ उनके इरादे के लिहाज से जैसे वो चाहते हैं हो जाए, तो उसके बाद वो चीज़ होना शुरू हो जाती है। वो अगर ये हुक्म देते हैं कि वो चश्म जदन में हो जाए तो चश्म जदन में हो जाती है। वो अगर ये हुक्म देते हैं कि ये मुख्तलिफ मराहिल से गुजर कर हो तो मुख्तलिफ मराहिल से गुजर के हो जाती है। तो इसका मतलब सिर्फ ये है कि अल्लाह ताला को कोई मसाला नहीं फराहम करना पड़ता किसी चीज़ के लिए, उनका ये कह देना, उनका इरादा कर लेना ही चीज़ को वजूद में लाने का बायस बन जाता है, ये बताना मकसूद है।
अच्छा जावेद साहब, ये एक ज़बीहा से मुतालिक एक बात है। आपने ये बताया है कि जब किसी जानवर को ज़िबा किया जाता है तो अल्लाह का नाम लिया जाता है, और फिर आपने कुरान मजीद की आयात का हवाला दिया था कि अगर किसी और का नाम लेकर ज़िबा किया जाएगा तो वो हराम हो जाएगा, और अगर किसी का भी नाम ना लिया जाए तब भी हराम हो जाएगा। सवाल पूछने वाले का क्वेश्चन ये है कि ये जो जब किसी का नाम ना लिया जाए और वो हराम हो जाता है, तो उससे पीछे की आयात जो है ना, वो कोई मुशरिकाना या किसी कुर्बानी से मुतालिक गुफ्तगू हो रही है, इस पर है? आम हालात में जब हम मार्केट में जाते हैं, हम कसाब से जब गोश्त खरीदते हैं, वो आम हालात में हम देखते हैं कि वो किसी का भी नाम नहीं ले रहा होता, लेकिन हम गोश्त खा लेते हैं और वो खा लेना चाहिए क्योंकि वो उसका इसके ऊपर इतलाक नहीं होता। अगर वो ऐसा हो कि कोई किसी जगह पर बात हो रही है, किसी जगह कोई कुर्बानी की बात हो रही है, वहां पर अगर आपने किसी का भी नाम ना लिया तो शायबा जाएगा, लेकिन आम हालात में ऐसा नहीं है।
सूरह अनाम में जहां ये कहा गया है कि तुम जिस जानवर पर अल्लाह का नाम नहीं लिया गया, यानी अल्लाह का नाम लेकर उसको ज़िबा नहीं किया गया, ला ताकुलू, मत खाओ उसे,
ठीक है,
ये बात जहां कही गई है, आप उसके पूरे सियाक व सबाक का मुताला करें तो ये मालूम होता है कि मुशरिकीन के यहाँ, वो बनी इस्माइल थे, सैयदना इब्राहिम की औलाद थे, उनके यहाँ बहुत सी बिदात पैदा हो गई थी। एक ये चीज थी कि वो अल्लाह का नाम लेके ज़िबा करते थे, एक ये चीज थी कि अल्लाह के सिवा दूसरे लोगों का नाम लेते थे। आगे जाके उसी सूरा में बयान किया गया है कि एक और बिदत उनके यहाँ ये थी कि वो ये कहते थे कि फलां फलां जानवर पर अल्लाह का नाम लेना जरूरी नहीं है।
अच्छा ठीक है,
ला यज़कुरूना इस्मा अल्लाह अलैह, वो अल्लाह का नाम नहीं लेते थे, और इफ्तरान अल्लाह, अल्लाह पर इफ्तरा करते हुए नहीं लेते थे। तो इस पर तबसरा करते हुए कुरान मजीद ने यह कहा है कि अल्लाह का नाम नहीं लिया गया तब भी उस जानवर को मत खाओ, ये है असल बात।
ठीक है,
अच्छा इसको एक और जाविये से भी देखिए, उसूल में हमको ये बताया गया है, यानी ये सुन्नत कायम की गई है कि आप जब किसी जानवर को ज़िबा करेंगे तो एक तो आप ज़िबा करेंगे, ज़िबा करने का मतलब यह है कि ऐसे तरीके से उसकी जान लेंगे जिससे उसका खून निकल जाए।
ठीक है,
आप जानते हैं कि खून अंदर रह जाए तो ये असल में चूंकि दरिंदगी की अलामत है तो ममनू करार दे दिया गया है। मुर्दार जिसको आप कहते हैं वो क्या चीज है, यानी एक बकरी है, बकरा है, एक भेड़ है, जायज जानवर है, यानी ये हराम जानवर तो नहीं है,
सही है।
लेकिन अगर ये तबई मौत मर जाए तो आप नहीं खा सकते, उसकी वजह क्या है, खून अंदर रह जाता है।
ठीक है,
तो खून हर हाल में निकलना चाहिए, इसको तस्किया कहा जाता है। ये वो तस्किया नहीं है जो हम दीन के मकसद के तौर पर बोलते हैं,
सही है।
एक और इस्तिलाह है, तो तस्किया किया जाए यानी खून निकाल दिया जाए जानवर का। खून निकालने का कोई भी आप तरीका अख्तियार कर सकते हैं, आप चूंकि जान ले रहे हैं और इकदाम करके जान ले रहे हैं तो अल्लाह का नाम ले, ये सुन्नत कायम की गई। अब ये सवाल पैदा होता है कि अगर किसी ने अल्लाह के सिवा किसी और का नाम ले लिया तो वाज़े तौर पर कुरान मजीद ने 3-4 मुकामात पर ये बता दिया कि वो हराम हो जाएगा। इस पे ये सवाल पैदा हुआ कि अगर कोई अल्लाह का नाम नहीं लेता, जानते बूझते ये कहता है कि मैं नहीं लेता अल्लाह ताला का नाम, तो ये सरकशी है अल्लाह के मुकाबले में। इसका जवाब देते हुए अल्लाह ताला ने यह कह दिया कि ये मुशरिकीन भी बाज़ जानवरों के बारे में ये कहते हैं कि हम इस पर अल्लाह का नाम नहीं लेंगे,
सही है,
तो इसको भी तुम मत खाओ, ये अल्लाह का फतवा है जो उन्होंने दे दिया। तो इस वजह से अल्लाह का नाम नहीं लिया गया तब भी जानवर ममनू होगा, किसी और का नाम लिया गया है, अल्लाह के सिवा किसी को माबूद बनाकर जानवर ज़िबा किया गया है, बल्कि इससे आगे मजीद वजाहत कर दी है कि मा ज़ुबिहा अलन्नुसुब, अल्लाह का नाम लेने या लेने से कतअ नजर उसको किसी थान पर, किसी स्थान पर, किसी दरगाह पर चढ़ा दिया गया है, वो भी हराम हो जाएगा।
सही, असल यानी ये सारी बातों से अगर हम मिला लें सबको, तो इसमें शिर्क, असल में शिर्क का शायबा जहां पर भी आ रहा है वो हराम हो जाएगा ना।
भी और खुदा के मुकाबले में सरकशी भी,
ठीक है।
चुनाचे अगर कोई आदमी भूल गया है, याद नहीं रहा उसको, गलती हो गई उससे, तो इसी वजह से कहा गया कि फिर आप अल्लाह का नाम लेके खा लें। तो बुनियादी चीज यह है कि खुदा के मुकाबले में आप सरकश नहीं हो सकते। जब उन्होंने एक कानून बना दिया है कि तुम किसी जानवर की जान ले रहे हो तो मेरे नाम पर लोगे, और ये बड़ी अहम हिदायत है, यानी ये शर्क का भी खात्मा करती है और दूसरी जानब हमें मुतनब्बे करती है कि जान की हुरमत को पेश नजर रखो। जानवरों की जान भी वैसी ही मोहतरम है जैसे जान को मोहतरम होना चाहिए। ये अल्लाह का इज़्ज़त है कि उसने तुम्हें गोश्त हासिल करने के लिए इनको ज़बह करने की इजाजत दी है। तो सवाल यह है कि आदमी अल्लाह का नाम क्यों नहीं लेता, वजह क्या है? ना लेने की वजह अगर नस्यान है, गफलत है, तो ठीक है, अल्लाह ताला माफ फरमाएंगे, आप नाम लें और खा लें। लेकिन नाम ना लेने की वजह अगर सरकशी है,
ठीक है, वो
तो ये फिर जाहिर है कि ये अल्लाह के मुकाबले में खड़ा होना है, तो इसका असर तो फिर जानवर पर पड़ना चाहिए, अल्लाह ने इसे रोक दिया। तो ये बात है जो कही गई है कुरान मजीद।
अच्छा, ये बात जब आपने इसका इसकी मसलहत ये भी बताई कि जब आप जान ले रहे होते हैं तो असल में जान लेना एक बजाते खुद किसी की जान लेना एक ऐसा अमल है कि जिसके लिए आप इज़्न अल्लाह ताला का लेते हैं, हासिल करते हैं। मछली के केस में हम ऐसा नहीं करते हैं,
उसमें भी अल्लाह का नाम लेना चाहिए। देखिए, अल्लाह का नाम तो हर हाल में लिया जाएगा, मछली को आप ज़िबा नहीं करते, वरना तो हमें हिदायत की गई है कि हम हर जगह अल्लाह ही के नाम से खाना खाएं तो अल्लाह का नाम लेकर खाएं, किसी काम की इब्तिदा करें तो अल्लाह का नाम लेकर करें, जानवर को भी ज़बह करें तो अल्लाह का नाम लेकर ज़बह करें। अल्लाह का नाम हर हाल में लेना चाहिए। वहां चूंकि तज़किया का मसला नहीं पैदा हुआ, तो आप मछली अगर उस तरीके से भी दुनिया से रुख्सत हो गई है तो बाद में अल्लाह का नाम लेकर खाएं, लेकिन अल्लाह का नाम आपको लेना चाहिए, या जाल फेंकते वक्त लें और या फिर बाद में लें। अल्लाह का नाम तो हर हाल में लिया जाएगा। अल्लाह का नाम जानते बूझते आप क्यों छोड़ेंगे, सबब क्या है इसका?
ठीक है,
गलती नस्यान वो एक बिल्कुल अलग चीज है। तो हर जगह मुसलमानों को इसकी तलकीन करनी चाहिए कि वो अल्लाह का नाम लेके।
ठीक है जावेद साहब, ये एक क्वेश्चन है कि कुरान मजीद में ये बताया गया एक जगह पर कि जब इंसान सो जाता है तो अल्लाह ताला उसकी रूह निकाल लेते हैं और फिर वापस डाल दी जाती है, इसकी वजाहत फरमाइएगा।
कुरान मजीद में ये बात बिल्कुल आप यूं समझिए कि मौत और जिंदगी की तमसील के तौर पर समझाई गई है। असल में जब हमें नींद आती है तो ये बिल्कुल उसी तरह की एक कैफियत है जो मौत के वक्त आरी होगी। जिस्म और रूह का ताल्लुक एक हद तक मुनकते कर दिया जाता है, फिर अल्लाह ताला उसको बहाल कर देते हैं। ये तमसील कुरान मजीद में बयान हुई है, और अगर इंसान गौर करे तो हर रोज रात को उसको क्यामत की याद दहानी होती है, मौत की याद दहानी होती है। मौत भी इसी तरीके से आएगी, नींद भी इसी तरीके से आती है, उसमें भी हम हर चीज से बेखबर हो जाते हैं। आज तक कोई आदमी ये नहीं बता सकता मुतय्यन तौर पर कि मैं किस वक्त सो गया था।
ठीक है,
अच्छा, आप जब उठते हैं तो आपको कुछ याद नहीं होता कि आप कितनी देर सोए। असल में ये खारिज के हालात हैं जिनकी बुनियाद के ऊपर या घड़ी देख के आप अंदाजा करते हैं, वरना असल में आदमी बिल्कुल बेखबर हो जाता है। तो ये मौत से ये मिलती जुलती एक कैफियत है। मौत में ये इनकिता हमेशा के लिए हो जाता है, फिर क्यामत ही के दिन अल्लाह ताला दोबारा ये ताल्लुक पैदा करेंगे। लेकिन नींद में ये चीज रोज होती रहती है और इस तरह हमें याद दहानी कराती है कि ऐसा ही एक मामला मौत के वक्त भी होने वाला है, और जिस तरीके से तुम इस वक्त उठते हो इसी तरह एक दिन क्यामत में भी उठोगे। चुनाचे आप देखिए कि इस मौके की जो दुआ रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाई है उसमें यही बात कही गई कि अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना बादमा अमातना व इलैहिन नुशूर।
मेरे मरने के बाद
का शुक्र है कि जिसने मुझे एक तरह की मौत देकर दोबारा जिंदगी दी है। तो जागना गोया दोबारा जिंदगी पाना है।
ठीक,
तो इस वजह से कुरान मजीद ने यह बताया है कि कमोबेश मौत से मिलता जुलता ही एक मामला होता है जिस वक्त तुम सो जाते हैं।
अच्छा, ये क्वेश्चन है कि आपने ये फरमाया अक्सर अपनी नशिस्तों में कि दीन के जो भी अहकामात हैं उनका ताल्लुक आपकी अखलाकियात, आपके अखलाकी तज़किये से है, आपके बदन की पाकीज़गी से है और खाने पीने की पाकीज़गी से है। तो ये जो भवें मोड़ना है इसका कोई अखलाकियात से कोई ताल्लुक नहीं है, तो फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने भवें मोड़ने पर क्यों लानत फरमाई है?
इसमें भी देखिए लोगों से एक बड़ी गलती होती है कि वो बाज़ औक़ात ये देखते हैं कि एक बात एक रवायत में बयान हुई है, اس کا پس منظر کیا ہے؟ نبی صلی اللہ علیہ وسلم کے زمانے میں بہت سے لوگ تھے کہ جنہوں نے بعض مشرکانہ رسوم پیدا کر رکھی ہوئی تھی، ایک خاص طریقے سے بھویں مونڈنی جائے گی، خاص قسم کے ٹیٹوز بنائے جائیں گے، اس طرح کی بہت سی چیزیں وہاں بھی رائج تھیں، تو یہ بھی در حقیقت مشرکانہ روایات ہیں.
ٹھیک
ہے، ان تمام چیزوں کو سمجھنے کا اصول کیا ہے؟ اصول یہ ہے کہ قرآن مجید نے حرام و حلال کے لیے ایک واضح معیار ہمیں دے دیا، ایک کرائیٹیرین بتا دیا ہے. وہ معیار کیا ہے؟ وہ سورہ اعراف میں یہ معیار بتایا گیا ہے کہ اللہ تعالیٰ نے اخلاقی بنیادوں پر جو چیزیں ممنوع قرار دی ہیں وہ پانچ چیزیں ہیں. اللہ تعالیٰ نے شرک کو ممنوع قرار دیا ہے، بدعت کو ممنوع قرار دیا ہے، حق تلفی کو ممنوع قرار دیا ہے، فواہش کو ممنوع قرار دیا ہے، کسی کے خلاف زیادتی کو، جان مال آبرو کے خلاف زیادتی کو ممنوع قرار دیا ہے. تو یہی بنیادیں ہوتی ہیں، یہ بعض اوقات بعض چیزوں میں پائی جاتی ہیں، یعنی کہیں کوئی چیز فواہش پر مبنی ہوتی ہے، کسی جگہ کوئی چیز حق تلفی پر مبنی ہوتی ہے، اور کہیں کوئی مشرکانہ رسم ہوتی ہے. تو بہت سی مشرکانہ روایات تھیں، ان تمام روایات میں جس میں یہ کہا گیا ہے کہ خاص طرح سے پیشانی کے بال نہیں اکھاڑنے چاہیے، خاص طرح کی بھویں نہیں تراشنی چاہیے، اس طریقے سے بال بالوں میں نہیں ملانے چاہیے، یا ان میں کوئی اخلاقی پہلو ہوگا، اور یا یہ ہے کہ وہ شرک پر مبنی کوئی رسم ہوگی جس کی وجہ سے حضور نے اس سے روکا ہے. تو بعض اوقات وہ راوی حضرات الفاظ میں بیان نہیں کرتے، اس کو پھر قرآن مجید کی اس بنیاد پر سمجھ لینا چاہیے.
جاوید صاحب، یہ ایک ٹیکنیکل کوسچن آیا ہے سامنے، یہ کہہ رہے ہیں کہ بعض دفعہ آپ بھی ڈسکشن کرتے وقت بھی اور دوسرے اسکالرز بھی کچھ الفاظ استعمال کرتے ہیں، وہ کہہ رہے ہیں کہ اس سے اصل میں مطلب کیا ہوتا ہے؟ جیسے ایک نس کا لفظ استعمال ہوتا ہے، اور یہ نس ذرا وضاحت کیجئے گا. اور دوسرا یہ کہ بعض اسکالر کہہ دیتے ہیں کہ بھائی یہ شرعی حکم ہے، اور دوسرا اسکالر کہتا ہے کہ نہیں یہ شرعی حکم نہیں ہے، یہ سماجی یا سوسائٹی کا ایک حصہ ہے. تو کیسے ہم ڈسٹنگوش کریں گے، ڈیفرنشیٹ کیسے کریں گے؟ نس بتا دیجئے اور شرعی حکم کیا ہوتا ہے؟
دیکھیے، نس کا لفظ اصل میں اس مفہوم میں بولا جاتا ہے کہ اللہ اللہ کے رسول نے اپنے کلام میں واضح طور پر کسی چیز کے بارے میں یہ بتا دیا کہ یہ حرام ہے یا یہ حلال ہے یا یہ کرنی ہے، یہ خدا کا حکم ہے، کسی بھی پہلو سے اس کو بیان کر دیا. تو اس کے لیے نس کا لفظ ہمارے یہاں بطور اصطلاح بولا جاتا ہے. ہم یہ کہتے ہیں کہ اس پر تو نص موجود ہے، یعنی قرآن کی آیت میں یہ بات بیان ہوئی ہے، کسی روایت میں یہ بات بیان ہوئی ہے، رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کی وضاحت فرما دی ہے. یہ بات میں کئی مرتبہ عرض کر چکا ہوں کہ ہمارے لیے دین کا ماخذ محمد الرسول اللہ کی ذات والا سے پات ہے. تو رسالت میں آپ صلی اللہ علیہ وسلم سے ہمیں اللہ کی کتاب ملی ہے، آپ نے ایک سنت انبیاء ہے جس کو اپنی امت میں جاری کیا ہے. اسی طریقے سے بہت سے موقعوں کے اوپر آپ نے بعض سوالوں کے جوابات دیے ہیں یا کوئی بات کہی ہے، وہ روایات کی شکل میں ہمارے پاس آ گئی ہے. تو ان میں سے کوئی چیز بھی جب ہمیں مل جاتی ہے تو ہم یہ کہتے ہیں کہ اس پر تو نص ہے یا یہ منصوص ہے. یہ اصطلاحات اس معنی میں بولی جاتی ہیں.
صحیح.
اب رہ گئی یہ بات کہ شرعی حکم، تو دیکھیے ہمارے ہاں جو علماء ہیں وہ عام طور پر قرآن مجید میں یا روایات میں جو بات بیان ہوئی ہوتی ہے اس کو بھی شرعی حکم کہتے ہیں، اور اگر ہمارے فقہا نے اجتہاد کر کے کوئی بات کہی ہے تو اس کے لیے بھی یہی لفظ بولتے ہیں.
اسی وجہ سے کنفیوژن،
اسی وجہ سے بعض اوقات اس میں کچھ خلجان پیدا ہو جاتا ہے.
اچھا،
تو میرا جہاں تک تعلق ہے، میں تو شرعی حکم اسی وقت کہوں گا جب کوئی بات اللہ کے پیغمبر کے ذریعے سے مجھ تک پہنچ گئی ہے. اگر وہ بات اللہ کے پیغمبر کی نسبت سے بیان نہیں ہوئی، یعنی قرآن میں بیان نہیں ہوئی، سنت میں بیان نہیں ہوئی، رسالت میں آپ صلی اللہ علیہ وسلم کسی ارشاد میں بیان نہیں ہوئی، تو پھر وہ کسی صاحب علم کا اجتہاد ہے. اس کے بارے میں ہمیشہ یہی بتانا چاہیے لوگوں کو کہ یہ میرا فہم ہے، میں ایسے سمجھتا ہوں، دین کے اصول کو سامنے رکھ کر میں نے یہ رائے قائم کی ہے. میری رائے صحیح بھی ہو سکتی ہے، غلط بھی ہو سکتی ہے، اس سے تم اختلاف بھی کر سکتے ہو، اتفاق بھی کر سکتے ہو، لیکن یہ ایک اجتہادی رائے ہے. تو یہ فرق ضرور کرنا چاہیے. شرعی حکم اسی وقت کہنا چاہیے کسی چیز کو جب اللہ کی شریعت میں صراحت کے ساتھ وہ بات بیان ہو گئی.
رائٹ. یہ کوشچن ہے کہ امام بننے کے لیے کوئی کوالیفیکیشن درکار ہوتی ہے، کوئی خاص اس کے لیے ریکوائرمنٹ ہے کہ یہی شخص امام بن سکتا ہے یا کوئی بھی بن سکتا ہے؟
یعنی امام سے کیا مسجد کا امام مراد ہے؟
یہاں پر امام ہی صرف لکھا ہے، لیکن ظاہر ہے اس سے مراد مسجد کا امام ہی لے رہے ہیں. یہ
نہیں، دیکھیے جب آپ کسی آدمی کو مسجد میں نماز پڑھانے کی ذمہ داری دیتے ہیں تو یہ دیکھنا چاہیے کہ آپ کس شخص کو دے رہے ہیں. اس میں رسالت میں آپ صلی اللہ علیہ وسلم سے جب پوچھا گیا ہے تو آپ نے یہ بتایا کہ تم میں سے جو سب سے زیادہ قرآن کو جانتا ہے یا پھر سنت کو زیادہ جانتا ہے، دین کے حلال و حرام کا عالم ہے، تو اس پہلو کو سامنے رکھ کر کسی آدمی کو یہ ذمہ داری دو. یہ بالکل عام عقل کی باتیں ہیں. آپ نماز کی امامت کے لیے مقرر کر رہے ہیں ایک آدمی کو، تو یہ دیکھیے کہ وہ خدا کے دین کا جاننے والا ہے، اس کے اخلاق کردار اچھے ہیں ضرور امام بنائیے, اس میں اگر مسلمان کوئی غلطی کریں گے تو اس سے ان کی نمازوں میں کوئی فرق نہیں پڑتا, غلطی کے البتہ اصلاح کر لینی چاہیے.
یعنی اس کی کوئی ایسی کوئی کوالیفیکیشن, عام طور پہ کہا جاتا ہے کہ جی اسے 55 علوم کا ماہر ہونا چاہیے یا اس کے 4 علوم آنے چاہیے یا اسے یہ فقہ پوری پڑھی ہوئی ہونی چاہیے, ایسی کوئی چیز نہیں ہے.
اس طرح ہی کوئی چیز نہیں ہے. مسجد میں نماز پڑھانے کے لیے مقرر کرنا ہے, اسے نماز آنی چاہیے, نیک اور دیندار آدمی ہونا چاہیے, بس کافی ہے, اتنی بات کافی ہے. مسلمانوں کا اعتماد ہے اگر کسی آدمی کے اوپر, وہ نماز پڑھا دے گا. یعنی نماز پڑھانے میں یہ بات تو ٹھیک ہے کہ وہ اچھے طریقے سے قرآن پڑھتا ہو تو آپ کو ترجیح دینی چاہیے اس بات کو. قرآن مجید کو ایک تو میں آپ جس طریقے سے پڑھ دیں گے ایک طریقہ وہ ہے, ایک یہ کہ عربوں کے لہجے کو آدمی نے سیکھا ہو تو اس سے قرآن مجید بہت خوبصورتی کے ساتھ پڑھا جاتا ہے. تو میں بھی یہ ترجیح دوں گا کہ اگر کوئی ایسا آدمی ہے جو عربوں کے لہجے میں قرآن پڑھ سکتا ہے, جس کو آپ کہتے ہیں قرات یا قاری ہے, تو یہ کیا ہے, یہ عرب لہجہ ہے جس کو ہم سیکھتے ہیں. یہ بالکل ایسے ہی ہے جیسے آپ انگریزی زبان ہندوستانی لہجے میں بھی بولتے ہیں اور آپ یہ بھی کہتے ہیں کہ میں تو انگریزوں کے طریقے پہ انگریزی جانتا ہوں یا امریکیوں کے طریقے پہ انگریزی بولتا ہوں. تو اسی طریقے سے قرآن کے بارے میں بھی یہ سوال پیدا ہوتا ہے کہ ایک تو یہ ہے کہ آپ ہندوستانی لہجے میں قرآن پڑھ دیں یا آپ اپنے علاقے کے لہجے میں قرآن مجید کی تلاوت کریں, اور ایک یہ ہے کہ آپ اسی لہجے میں کریں جس لہجے میں عرب قرآن مجید پڑھتے ہیں. عام طور پر ہمارے یہاں ہم لوگ یہ سیکھ گئے ہیں, پہلے ایسا نہیں ہوتا تھا. یعنی ہندوستان میں میں نے یہ دیکھا, ہمارے بچپن میں بھی دیہات میں اچھے علماء تھے لیکن وہ بس ہندوستانی لہجے ہی میں پڑھ دیتے تھے, پنجاب کے لہجے میں یا کسی اور علاقے کے لہجے میں. اب لوگ بہت سیکھ گئے ہیں, تو اس طرح کے لوگ آپ کو مل جاتے ہیں. اچھا ہے کہ آپ ان کو ترجیح دیں تاکہ لوگ قرآن مجید سنیں. قرآن مجید کے اپنے آہنگ میں بڑی غیر معمولی کشش ہے اور وہ جب عرب لہجے میں پڑھا جاتا ہے تو وہ بہت بڑھ جاتی ہے.
ٹھیک ہے جاوید صاحب, ایک کوشچن یہ ہے کہ جب عورت کو یہ حق دیا گیا ہے کہ وہ خلا کا مطالبہ کر سکتی ہے, تو ہمیں روایات یہ بتاتی ہیں کہ خلا لینے کے لیے اس کے پاس کوئی جینون ریزن ہونا ضروری نہیں ہے. وہ یہ بھی کہہ سکتی ہے کہ بس مجھے یہ شخص پسند نہیں ہے اور نبی صلی اللہ علیہ وسلم نے ایسا معاملہ ان کے سامنے آیا تھا تو آپ نے یہ سیپریشن کروائی بھی تھی. تو پھر جب یہ واضح طور پر موجود ہے تو پھر ہمارا قانون یہ کیوں کہتا ہے جب کوئی عورت جاتی ہے خلا کا مطالبہ کرنے کے لیے تو اس سے جج صاحب یا وکیل یہ کیوں پوچھتا ہے کہ آپ کوئی جسٹیفیکیشن دیجئے, آپ کوئی جب تک وجہ نہیں دیں گی تو آپ کو خلا نہیں دی جا سکتی, ایسا کیوں ہے؟ وہ نہ دینا چاہے جسٹیفیکیشن.
جو آپ نے بات بیان کی ہے وہ وجہ ہے اور وہ بڑی جینون وجہ ہے. یعنی ایک عورت
تو یہ کہتی ہے پسند نہیں ہے
تو یہ کوئی معمولی بات ہے
نہیں, مگر یہ ہمارا قانون تو نہیں مانتا نا.
آپ شادی بیاہ کے موقع کے اوپر پسندیدگی کی بنیاد پر فیصلہ کرتے ہیں, تو ایک خاتون یہ کہتی ہے کہ مجھے یہ آدمی پسند نہیں ہے, اس کی تفصیلات پوچھنے کی کوئی ضرورت نہیں ہے. ویسے ہمارے ہاں بھی اب قانون میں بڑی تبدیلی آ گئی ہے, عام طور پر تفصیلات نہیں پوچھی جاتی, لیکن بعض موقعوں کے اوپر یہ ضروری ہو جاتا ہے کہ آپ یہ معلوم کریں کہ آخر اس گھر کو کیا کوئی محفوظ رکھنے کی شکل باقی نہیں رہی. یہ ایک نیکی اور خیر کا پہلو بھی ہے, ہمیں یہ تعلیم دی گئی
نیک نیتی سے ہو رہا ہے,
نیک نیتی سے ہونا چاہیے, لیکن اس بنیاد پر آپ روک نہیں سکتے. یعنی اگر ایک خاتون کہتی ہے کہ میں نہیں رہنا چاہتی تو اس کا حق ہے, آپ کو اسے ماننا ہی ہے. تاہم نصیحت کرنا, توجہ دلانا, وجہ پوچھنا, یہ کوشش کرنا کہ معاملہ ٹھیک ہو جائے, گھر ٹوٹنے سے بچ جائے, یہ کوئی بری چیز نہیں ہے. یہ جج کو بھی کرنا چاہیے, معاشرے کو بھی کرنا چاہیے. یعنی اگر مثال کے طور پر ایک خاتون آپ کے پاس میرے پاس آتی ہے تو کیا آتے ہی ہم یہ کہیں گے کہ بہت اچھی بات ہے, مٹھائی بانٹنی چاہیے؟
بھائی شادی کاؤنسلنگ کریں گے ہم.
اچھا گھر کے ٹوٹنے کا معاملہ کوئی آسان معاملہ نہیں ہے, یعنی بچوں کے ساتھ کیا ہوگا, گھر کے معاملات کیسے ہوں گے. بعض اوقات جذبات میں آ کر مرد بھی عورت بھی کوئی بات کہہ دیتے ہیں, خواتین عدالت میں بھی آ سکتی ہیں. تو ایک جج کا یہ کام نہیں ہے کہ وہ آتے ہی فیصلہ سنا دے, نہیں, جاننا چاہیے اسے کیا وجہ ہے, کیا سبب ہے. اس میں یہ ہے کہ ایک خاتون کہتی ہے کہ میں کوئی وجہ نہیں بتانا چاہتی لیکن میرا اطمینان نہیں رہا, میں پسند نہیں کرتی. ٹھیک ہے, اس بنیاد پر بھی ایسے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے فیصلہ کیا آپ ختم کر سکتے ہیں, لیکن پوچھنا ضرور چاہیے, اور پوچھنا کوئی بری بات نہیں,
پوچھنا بھی چاہیے اور کاؤنسلنگ بھی جہاں تک ممکن ہو ضرور,
جہاں تک ممکن ہو, ٹالنے کے لیے بھی. آپ بعض وقت کہتے ہیں کہ ہو سکتا ہے اس وقت غصے میں ہو, اس وقت کوئی وقت,
اسی لیے وہ کہتے ہیں کہ آپ کو ہم وقت دیتے ہیں ذرا اور سوچ لیں,
آپ 10 دن مزید سوچ لیجئے, مہینہ مزید سوچ لیجئے. اس کی کوشش کرنی چاہیے, لیکن ایک جج اس نتیجے پر پہنچتا ہے کہ یہ خاتون اب شکایت لے کے آئی ہے اور یہ آخری درجے میں اس آدمی سے تنگ ہے, تو وہ مطمئن ہو جاتا ہے تو فیصلہ کر سکتا ہے. لیکن فیصلے میں جلد بازی کرنے کا طریقہ ایک گھر کے معاملے میں نہ کسی جج کو کرنا چاہیے اور نہ کسی خاندان کے فرد کو کرنا چاہیے.
ٹھیک ہے, ये बताइएगा, इसी का एक दूसरा क्वेश्चन ये है कि जब जज ये फैसला कर देता है और खुला नाफिज हो जाती है, तो ये दरअसल वो उसी शौहर ही का वो हक, एक हक इस्तेमाल हुआ जो आप अक्सर बताते हैं कि उसने ये एक हक अब इस्तेमाल कर लिया और उसके बाद कुछ मुद्दत है जिसमें वो इद्दत गुजारेगी, चाहे तो वो रुजू कर ले चाहे तो वो अलहदा हो जाए, तो खुला के केस में भी ऐसा ही होगा?
देखिए, इसकी दो सूरतें होती हैं। एक सूरत ये होती है कि अदालत ने शौहर से कहा कि अब ये बात वाजह हो गई है कि ये खातून आपके साथ नहीं रहना चाहती, तो आप इसको तलाक दे दें।
ठीक है,
खुला की असल सूरत यही है, यानी शौहर ही से कहा जाता है कि वो तलाक दे दे। जाहिर है जब वो तलाक देगा तो उसी तरह देगा जिस तरह की तलाक दी जाती है।
सही है,
वो तलाक देगा। अगर उसने तलाक दी है और एक ही तलाक देनी चाहिए तो रुजू का भी एक मौका होगा। लेकिन खातून ये कहती है कि मेरा अब इसके साथ कोई रहने का इरादा नहीं है, और अदालत फैसला कर देती है कि मसलन अब उसको रुजू का हक हासिल नहीं है, या शौहर को वो कहती है कि तलाक दे और वो आमादा नहीं होता तलाक देने के लिए,
ठीक है,
और अदालत तनसीख निकाह कर देती है, फैसला कर देती है, तो उसमें फिर रुजू का हक खत्म कर दिया जाएगा ताकि कोई औरत को अजियत ना दे, उसको तंग ना करे। वरना आम हालात में यही करना चाहिए कि शौहर से आप कहें कि तलाक दे और वो जिस तरह तलाक दी जाती है उसी तरीके से तलाक दे। एक ही चीज है और वो हक के रुजू है, उसको अदालत अगर हालात के लिहाज से समझती है कि खत्म कर देना है तो वहीं ये बात शौहर को बता देगी, शौहर से भी इसका इकरार करा लेगी कि चूंकि ये मामला इस नौयत का है तो आपको अब रुजू का हक नहीं।
राइट। अच्छा जावेद साहब, ये एक क्वेश्चन है कि जब हम कहते हैं कि एक शख्स इस दुनिया से चला जाता है तो वो कब्र में पहुंच जाता है और कब्र में उसके साथ अजाब या सवाब का मामला होता है। कभी हम कब्र का लफ्ज इस्तेमाल करते हैं, कभी हम बरजख का लफ्ज इस्तेमाल करते हैं, और कभी हम इल्लीन और सिज्जीन कहते हैं। वो ये कह रहे हैं कि ये चारों की, ये सारे जो टर्म्स हैं ये सारी एक ही हैं या कोई अलग अलग चीजें हैं?
देखिए, ये कोई भी नहीं जानता कि अल्लाह ताला क्या मामला कर रहे हैं। चंद बातें हैं जो कुरान मजीद से हम पर वाज़े हैं। ये बात कि हमारी जो असल शख्सियत है जो अल्लाह ताला ने नफख तो फी है मिन रूही कहकर हमें दी है, वो जिस्म से अलग कर ली जाती है। वही शख्सियत है जिसको अजाब भी होता है जिसको सवाब भी होता है। उसके बारे में ये बता दिया गया है कि जो अच्छे लोग हैं उनके लिए भी एक जगह है जिसके लिए इलीजीन का लफ्ज आ गया है, और जो बुरे लोग हैं उनके लिए भी जगह है, उस जीन का लफ्ज आ गया है। जाहिर है ये अल्लाह ताला ने ये कहाँ कायम कर रखी हुई है, हमें कोई मालूमात इसके बारे में नहीं दी गई। हम जब किसी को दफन करते हैं तो कब्री में दफन करते हैं, तो इस वजह से हमारे लिए रेफरेंस का जरिया ही कब्र है।
अच्छा,
तो ये लफ्ज हम बोल लेते हैं, रिवायतों में भी ये लफ्ज आ गया है, कब्र में ये होगा। मुराद क्या है उससे? मुराद ये है कि बरजख में ये होगा, वहां ये होगा जहां अल्लाह ताला ने इंसानी शख्सियत को रखा है। वो कौन सी जगह है हम उसके बारे में नहीं जानते। तो ये मुख्तलिफ ताबीरें हैं, दो अल्फाज कुरान मजीद में आ गए हैं वो भी इस्तेमाल कर लिए जाते हैं। हम चूंकि मुर्दे को जमीन में दफन करते हैं तो कब्र का लफ्ज भी इस्तेमाल कर लेते हैं, लेकिन कुरान ने ये बात वाज़े कर दी है कि अल्लाह ताला के फरिश्ते हमारी असल शख्सियत को वसूल कर लेते हैं और फिर अल्लाह के महफूज खजानों में जाके रख देते हैं। वो खजाने कहाँ हैं? इसी जमीन पर हैं, आसमान पर हैं, किसी और जगह हैं? हमें नहीं बताया गया इसके बारे में। तो हम तो कब्र ही को जानते हैं, इसलिए कब्र ही का लफ्ज इस्तेमाल करेंगे, और उसमें क्या होता है उसको भी कुरान ने वाज़े कर दिया कि वो लोग जिनके लिए हिसाब किताब की जरूरत नहीं है, खा नेकी के मामले में या बुराई के मामले में। देखिए, अंबिया अलैहिस्सलाम है, सिद्दीकीन है, अल्लाह के गैर मामूली नेक बंदे हैं जिनकी पूरी जिंदगी शहादत दे रही है कि उन्होंने नेकी और खैर के लिए अपनी जिंदगी वक्फ किए रखी, तो हिसाब किताब की जरूरत नहीं है, उनके लिए नेमतें शुरू हो जाती हैं। मिसाल के तौर पर शुहदा का जिक्र किया गया है। इसी तरीके से वो लोग कि जिन्होंने खुदा के मुकाबले में सरकशी इख्तियार की, जैसे फिरौन है, जैसे अबू जहल है, उनके बारे में बता दिया गया है कि जब वो दुनिया से रुखसत होते हैं तो उनका ठिकाना उनको सुबह शाम दिखाया जाता है। तो ये बातें कुरान में बयान हो गई हैं। हमाशुमा के साथ क्या होता है? मेरे आपके साथ भाई ईमान भी है, अल्लाह ताला से ताल्लुक भी है, वो जिसको कुरान ने बयान किया खलत हुआ अमलन सालन व सैया, अच्छी बातें भी की हैं बुरी बातें भी हुई हैं, उनके मामले में चूंकि हिसाब किताब होना है तो लिहाजा मामले को बज़ाहिर यही लगता है कि क्यामत में मौखर कर दिया जाता है और उन्हें सुला दिया जाता है। तो ये तफसीलात हमें इतनी ही मालूम है। बाकी लोग जो इसमें रंगामेजी करते हैं उससे इज्तनाब करना चाहिए, क्योंकि इस तरह की रंगामेजी बाज़ औक़ात गलत तासुरात पैदा करने का बायस बन जाती है। और कब्र का लफ्ज़ हम बोलने पर मजबूर हैं کیونکہ ہمیں اصل بات کا معلوم نہیں ہے،
معلوم
ہم قبر ہی میں دفن کرتے ہیں.
ٹھیک ہے، تھینک یو ویری مچ جاوید صاحب، آپ کا بہت بہت شکریہ. ناظرین، ہمارے پروگرام کا وقت ختم ہوا چاہتا ہے، بہت سارے آپ کے اور بھی سوالات ہیں. انشاءاللہ تعالی اگلی کسی نشست میں آپ کے دیگر سوالات کو جاوید صاحب کے سامنے رکھیں گے. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت دیجیے. اللہ حافظ.